बिस्मिल्लाहिर्रहमानिर्रहीम, दुरूदो सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन अस्सलामु अलैकुम। प्रोग्राम नसीमे ज़िंदगी में आप सबको खुश आमदीद कहता हूँ।
सलाम अर्ज करता हूँ। मैं भी आपकी खिदमत में
वालेकुम
हसन और
अस्सलाम
अपने
खुर्रम।
प्यारे प्यारे नाज़रीन की खिदमत में सलाम अर्ज करता हूँ। दुआ करता हूँ कि आप लोग बिल्कुल खैर खैरियत से होंगे, बिल्कुल ठीक ठाक होंगे और अपनी प्यारी सी खूबसूरत सी सुबह का आगाज़ अल्लाह ताला के बाक और बाबरकत नाम से कर चुके होंगे। इंशाल्लाह आपका पूरा दिन खुशियों और खुशखबरियों से भरा रहे।
खुर्रम, हम लोग हफ्ते के मौजू के बारे में
जी
शायद
बिल्कुल।
आप लोगों को बताने की जरूरत ना हो, आप लोगों को मालूम ही होगा। जो लोग हफ्ते के शुरू से हम लोगों का प्रोग्राम देख रहे हैं, तस्वीर हम पे नहीं आती, पता नहीं क्या है, आपसे
ये
का खास लगाव है कैमरे को।
चिपक जाता है कैमरा
हाँ
मेरे
बिल्कुल। तो
पर।
उसमें जाकर बात करनी होगी
जी
बाद में, कुछ पता नहीं
बिल्कुल
पैसे वैसे से काम चल जाएगा नहीं चलेगा, जो भी होगा।
बिल्कुल जी।
बहरहाल नाजरीन, हम लोगों का हफ्ते का मौजू जो चल रहा है वो इस हवाले से है कि नमूने अमल कौन है,
जी
किसको हम लोगों को नमूने अमल बनाना चाहिए, रोल मॉडल किसको बनाना
हाँ, एक
चाहिए
नमू
ताकि
मिसाली
हम लोग
शख्सियत
अपनी जिंदगी को
बेहतर बना
बेहतर
सके।
बना सकें।
बिल्कुल ज़रूरी, एक मिसाली शख्सियत को इंतखाब करना ज़िंदगी में बहुत ज़रूरी है, क्योंकि बहुत सी चीज़ें, बहुत से मराहिल ज़िंदगी में आते हैं जिनका तजुर्बा हमने नहीं किया होता, हमारे शोबे से उनका ताल्लुक नहीं होता, हमारी एक्सपर्टीज नहीं होती उसमें। तो उसमें हमें ज़रूरत है ऐसी शख्सियत को जानने की, अपनाने की, जिसने जिसने अपने हर शोबे में ज़िंदगी के बेहतरीन नमूने अमल
बिल्कुल
दिखाया हो। तो
बिल्कुल ऐसे
बिल्कुल
ही।
ऐसा ही है, यही
तो
हमारा
अभी
हफ्ते का मौजूद
साथ में
चलेगा।
चलें,
जी
एक नमूने अमल का एक फरमान देखें, फिर
बिल्कुल।
उसके बाद आपकी खिदमत में हाजिर होंगे।
हजरत इमाम अली रजा अलैहि सलाम का इरशाद गिरामी है, माह मुबारक के महीने में शब कदर है जो 1000 रातों से बेहतर है। इस रात में हर चीज को हिकमत की बुनियाद पर तय किया जाता है। इसी रात में उस साल की नेकी, बदी, नफा और नुकसान, रोजी और मौत मुअय्यन होती है। इसी वजह से इस रात को शब-ए-कद्र कहा जाता है।
जी नाज़रीन, आपकी खिदमत में हाज़िर हैं और बहरहाल आप लोगों ने फरमान मुलाहिज़ा फरमाया, उम्मीद करते हैं, दुआ करते हैं अल्लाह ताला हम सबको तौफीक अता फरमाए कि इस फरमान पे अमल कर सकें और इस फरमान को अपना सकें अपनी ज़िंदगियों में। जी
और खुर्रम, हम लोग अपने मेहमानों के हवाले से बताते
ज़रूर
चलें।
बिल्कुल।
एक तो हमारे स्टूडियो में हम लोगों के साथ डॉक्टर ओवैस रजा होंगे। किस
ज़बरदस्त
मौजू पे बात करेंगे आप
मौजू
बताइए।
हसन, बड़ा अहम। पिछले हफ्ते भी उन्होंने इस मौजू पर बात की थी और कुछ अरसे से हमारी इस मौजू पर गुफ्तगू चल रही है। मौजू उनका चल रहा है कि 2015 पहुँच गया और क्या हमें चैलेंजेस, क्या मुश्किलात का सामना है सेहत के शोबे में, किस तरह की चैलेंजेस हमें देखने में मिल रहे हैं और अभी तक किन बीमारियों पे हम कंट्रोल नहीं पा सके, इस सिलसिले में इंशाल्लाह वो हमारे साथ बात करेंगे।
और डॉक्टर शहीर इलाही हमारे साथ होंगे,
इस्लामाबाद
जिनके
से।
साथ इस्लामाबाद से,
जी
और हम लोग उनसे गुफ्तगू करेंगे अपने हफ्ते के मौजू के हवाले से, यानी रोल मॉडल कौन है,
ठीक है
और यानी हम लोग को ज़रूरत क्या है रोल मॉडल की।
ठीक
बहरहाल हम
है
लोग खुद अपने आप भाई बहुत अजीम शख्सियत हैं, अक्सरियत का यही ख्याल होता है। और बहरहाल मैं से अगर हम लोग निकलना चाहें तो हम लोग किसके रास्ते पर चलें,
बिल्कुल
तो बहरहाल इन मौजूदात पर
जी।
इंशाल्लाह हम
और
लोग
एक
गुफ्तगू
और
करेंगे
चीज़
उस
भी
पर।
उन्होंने कहा कि वो इस पहलू से भी बात करेंगे कि रोल मॉडल या एक मिसाली शख्सियत का इंतखाब जो हमने करना होता है ज़िंदगी में, उसमें हमारे मीडिया या टेलीविज़न, इनका क्या किरदार है, क्या ये हमारे हमारे लिए अच्छे रोल मॉडल पेश कर रहे हैं, क्या हम लोग जो ये लोग रोल मॉडल हमें दिखा रहे हैं क्या वो वाकई ऐसी मिसाली शख्सियत रखते हैं कि
बिल्कुल,
जिनको हम फॉलो करें और अपनी ज़िंदगी में कामयाब हो जाए। इस मौजू पर भी इंशाल्लाह वो गुफ्तगू
बहुत
करेंगे।
ही अहम
बिल्कुल
मौजू है और बहुत ही बाज लोगों को हो सकता है अच्छा न लगे, बाज नहीं
जी
हमारे साथी जो होते हैं दूसरे चैनल्स में, अच्छा न लगे,
हकीकत
लेकिन बहरहाल हम लोगों की यही
का
कोशिश होगी
जी
कि हकीकत को जहां तक हो सके आपके सामने पेश करें और एक नया रास्ता खोलें ताकि आप लोग भी इस्तेफादा
इंशाल्लाह।
कर सकें और हम लोग भी अपने रास्ते का सही इंतखाब कर सकें। तो
वर्जिश
अभी
कर लें,
चलें वर्जिश करने,
बिल्कुल थोड़ी
साथ
जान
में
बनाते हैं।
वर्जिश करते हैं, जान बनाते हैं, सेहत बनाते हैं, अपनी सुबह का बहुत ही खूबसूरत तरीके से आगाज करते हैं।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन अस्सलामुअलैकुम। हमें उम्मीद है कि आप जहां भी होंगे बख़ैर व आफ़ियत होंगे।
آج ہم لیٹ کر کی جانے والی ایک ورزش آپ کو سکھائیں گے اور ہمیں امید ہے کہ آپ ٹھیک طرح سے یہ اسٹیپ انجام دے لیں گے. میں آپ کو یقین دلاتا ہوں کہ اگر آپ یہ اسٹیپ صحیح طریقے سے انجام دیں گے تو آپ کا جسم بتدریج مضبوط ہوتا جائے گا اور آپ شادابی اور نشاط کا احساس کریں گے. تو ساتھیوں آپ لیٹ جائیں. دیکھیے اس اسٹیپ میں پیر ایک دوسرے کے متوازی ہوں گے اور پنجے اور پیر کا تلا زمین پر لگا ہوگا اور ہتھیلیاں آسمان کی طرف ہوں گی اور ہاتھ کھلے ہوئے ہوں گے. دیکھیے اس اسٹیپ میں جو غور کرنے والی بات ہے وہ یہ ہے, میں آپ کو دکھاتا ہوں. جو گھٹنے ہیں پیروں کے وہ جسم سے لگے ہوئے نہیں ہونے چاہیے بلکہ یہ کولوں سے تھوڑے سے دور ہونے چاہیے اور پیر کا تلا پوری طرح سے زمین پر لگا ہونا چاہیے. اسی طرح سے اس اسٹیپ میں پیٹ پوری طرح سے اندر ہونا چاہیے اور جب آپ سانس لے کے کولوں کو اوپر کی طرف لے جائیں گے اور پیٹ کو اندر کریں گے تو پیٹھ اور زمین کے درمیان فاصلہ دکھائی دے گا, بالکل واضح ہو جائے گا. تو یہ اسٹیپ کرتے ہیں. دیکھیے کمر چپکی ہوئی ہے اور جب دوسرا مرحلہ آیا تو فاصلہ پیدا ہو گیا پیٹھ اور زمین کے درمیان, اور یہ جسم کو مضبوط کرنے کے لیے ایک بہت اچھی ورزش ہے. ہمیں امید ہے کہ آپ اس اسٹیپ کو غور سے دیکھیں گے اور جس طرح سے ہم یہ اسٹیپ کر رہے ہیں اسی طرح سے آپ بھی اسے انجام دیں گے. اگلا جو اسٹیپ ہوگا اس میں ہاتھ کو ہم زمین پر رکھیں گے اور پھر اسے پیچھے کی طرف لے کر جائیں گے. یہاں پر میں آپ کو بتاؤں کہ جب آپ یہ اسٹیپ کر رہے ہوں تو پیٹ کھینچا ہوا ہو اور شانے اور زمین کی طرف دباتے جائیں. سانس لیں گے اور دیکھیے یہ پیٹ بہت اندر کی طرف دبا ہوا نہیں ہے. اب جب نیچے جائیں گے تو بھی پوری طرح سے چپکائیں گے نہیں بلکہ تھوڑا سا جسم زمین سے اوپر رہے گا. اب آپ یہی اسٹیپ ہمارے ساتھ اپنے گھر میں کیجئے. دیکھیے پیروں کو جسم سے نہ چپکائیے بلکہ پیروں سے دور رہیں اور ہاتھ کھلے ہوئے ہیں, سر نیچے, ناک سے سانس لیں گے اور سانس چھوڑتے ہوئے پیٹ کو دبا کر کولہوں کو اوپر کی طرف لے جائیں گے. وہاں سانس لیں گے, سانس چھوڑتے ہوئے نیچے, پھر سانس چھوڑتے ہوئے اوپر, اور جب اوپر ہیں تو ہاتھ جو ہے وہ زمین پر لگے ہونے چاہیے اور سانس لے کر نیچے, اب زمین پر لگا رہنے دیں. اور یہیں پر ہم ہاتھوں کا ایک اسٹیپ بڑھائیں گے, ہاتھ کو سر کے پیچھے لے کر جائیں گے اور دوبارہ آگے کی طرف لے آئیں گے. شروع کرتے ہیں, ناک سے سانس لیں گے اور سانس چھوڑتے ہوئے صرف کولے کو اوپر اٹھائیں گے, ہاتھ زمین پر لگے ہوئے وہیں پہ سانس لیں گے اور سانس چھوڑتے ہوئے دھیرے دھیرے ہاتھ کو پیچھے کی طرف لے جائیں گے. ہاتھ اوپر ہیں, سانس چھوڑتے ہوئے دھیرے دھیرے ہاتھ کو واپس اپنی جگہ پر لے کر آئیں گے اور سانس لیں گے اور سانس چھوڑتے ہوئے جسم کو دھیرے دھیرے نیچے لے کر آئیں گے. ایک بار پھر کرتے ہیں, سانس لیں گے, سانس چھوڑتے ہوئے جسم کو اوپر لے جائیں گے, سانس لیں گے اور سانس چھوڑتے ہوئے ہاتھ کو پیچھے کی طرف لے کر جائیں گے سر سے اوپر, اور پھر سانس چھوڑتے ہوئے دھیرے دھیرے ہاتھ کو نیچے کی طرف لائیں گے, پھر سانس لیں گے اور سانس چھوڑتے ہوئے دھیرے دھیرے جسم کو نیچے لائیں گے. ناظرین ہمیں امید ہے کہ آپ کو یہ اسٹیپ بھی پسند آیا ہوگا اور جو نکات ہم نے بیان کیے ہیں ان کو آپ مد نظر رکھیں گے اور ان کو مد نظر رکھتے ہوئے یہ ورزش انجام دیں گے. ایک بار پھر کرتے ہیں, سانس لیں گے اور سانس چھوڑتے ہوئے کولوں کو اوپر لے جائیں گے, وہیں سانس لیں گے اور سانس چھوڑتے ہوئے ہاتھوں کو اوپر لے جائیں گے, پھر وہیں سانس لیں گے اور سانس چھوڑتے ہوئے دوبارہ ہاتھوں کو اپنی جگہ پر لے کر آئیں گے اور سانس لیں گے اور جسم کو نیچے لے آئیں گے.
جی ناظرین آپ کی خدمت میں حاضر ہیں اور ہم لوگ چلیں گے اسلام آباد اسٹوڈیو کی طرف. آپ نے ورزش کر لی, جان منا لی, اب وقت ہوا ہے ڈاکٹر شہیر الہی کی گفتگو سننے کا, تو ہم لوگ چلیں گے اسلام آباد اسٹوڈیو.
جی رابطہ ہمارا ہو گیا ہے اور آپ کی خدمت میں سلام عرض کرتا ہوں شہیر الہی صاحب, خوش آمدید کہتا ہوں پروگرام نسیم زندگی میں, اور سوال بھی اپنا اسی کے ساتھ میں آپ کی خدمت میں پیش کرتا ہوں کہ اس کی اہمیت کیا ہے رول ماڈل کی, اور آج کل کے خصوصاً میڈیا نے کیا اپنا کردار نبھایا ہے کہ ایک صحیح رول ماڈل, ایک نمونے عمل, ایک مثالی شخصیت کیا ہمارے سامنے ہے, کوئی عام لوگوں کے سامنے کوئی یہ مثالی شخصیت ہے؟
وعلیکم السلام. اور بڑا حساس موضوع ہے, جب مجھے پتا چلا کہ مجھے اس موضوع پہ بات کرنی ہے تو میں سوچتا رہا کہ ایسا کیا مثالی نمونہ ہے ہمارے پاس میڈیا میں. تو یہ کافی افسوس کی بات ہے کہ آپ کو اس طرح کے لوگ آج کل ملتے نہیں, نظر نہیں آتے. اصل میں رول ماڈل ہوتا کیا, اگر ہم اس کو ڈیفائن کر لیں تو سمجھ میں آ جائے گا کہ میڈیا کے ساتھ اس کا رابطہ کیا ہے, یہ جو ایج آف انفارمیشن ہے اس کے ساتھ اس کا کیا رابطہ ہے. رول ماڈل وہ ہوتا ہے جو ایگزیمپلری بیہیویئر سیٹ کرتا ہے, وچ از جس کو دیکھ کر لوگ سوشل ماڈلنگ کرتے ہیں, ان کو سمجھ میں آتا ہے کہ سماجی طور پر الیک سلیک کرنی کیسے کرنی ہے, معاملات کیسے کرنے ہیں, بات چیت کیسے چلانی ہے. اس لیے اگر ہم دیکھیں تو چھوٹی عمر سے جو رول ماڈل ہوتے ہیں وہ ہمارے ماں باپ ہوتے ہیں, ارد گرد کمیونٹی کے ایلڈرز ہوتے ہیں جن کو ہم اپنا رول ماڈلز کہہ سکتے ہیں. ہاؤ ایور ایک بڑے اچھے سوشولوجسٹ ہیں رابرٹ مرٹن, انہوں نے پہلی دفعہ یہ ٹرم یوز کی تھی جس کو ہم رول ماڈل کہتے ہیں. وہ یہ, اس سے ان کی مراد یہ تھی کہ جو آپ کے ایسپریٹو سوشل رولز ہوتے ہیں ان کو آپ دیکھتے ہیں کہ وہ کون لوگ ہیں اور آپ کیسے ان جیسے بن سکتے ہیں. تو یہ پہلی دفعہ رابرٹ مرٹن جو ایک سوشولوجسٹ تھا اس نے بتایا تھا کہ آپ سوشل بیہیویئر کے لیے کیسے ایسپریشنز اپنی بناتے ہیں, ان کو مینٹین کرتے ہیں. ایک اسکالر ہیں ایلبن ٹافلر نام ہے ان کا, انہوں نے ایک کتاب لکھی تھی تھرڈ ویو, اس کے اندر انہوں نے بتایا تھا کہ کیسے انسانی معاشرے نے ارتقا کی ہے. تو وہ کہتے ہیں کہ جو انسان ہے وہ یا جو انسانی معاشرے ہیں وہ تین لہروں میں سے گزرے ہیں. نمبر ایک ایگریرین سوسائٹی, وہ لوگ جو زراعت اور کاشتکاری کے ساتھ جڑے ہوئے تھے. نمبر دو جو اس کو ہم انڈسٹریل ریولوشن کہتے ہیں, جس میں انسان جو ہے وہ ڈائریکٹ کانٹیکٹ سے ذرا ٹوٹ گیا اور اس کے درمیان میں ٹیکنالوجی اور مشینز آ کھڑی ہوئی. نمبر تین جس کو ہم ایج آف انفارمیشن کہتے ہیں, جس کی ایج میں آج ہم زندہ ہیں. یہ ایج آف گلوبلائزیشن بھی ہے, یہ ایج آف میڈیا بھی ہے. اب یہ جو ایج آف میڈیا ہے اس کے ہونے سے ہوا کیا ہے, اس سے رول ماڈل بگڑا کیسے ہے یا اچھا کیسے ہوا ہے؟ سب کچھ ڈیجیٹل میڈیا کے ساتھ جڑا ہوا, ایوری تھنگ از لنکڈ ود دا ڈیجیٹل ورلڈ. آپ کی واچز, آپ کے موبائلز, آپ کے ٹی وی سیٹ, سب کچھ اس کے ساتھ جڑا ہوا ہے. تو پہلے ہم جو کہانیاں سنا کرتے تھے رول ماڈلز کی, وہ صرف آڈیشن ہوتا تھا, صرف آپ سنا کرتے تھے کانوں سے. پھر ہم نے ان کو کتابوں میں پڑھنا شروع کر دیا رول ماڈلز کو, تو ہمارا جو ان کے ساتھ رابطہ تھا وہ ایک امیجینیٹو رابطہ تھا, ہم امیجینیشن سے ان کے ساتھ بات کیا کرتے تھے. پھر ریڈیو سے ہمارا رابطہ جڑا رول ماڈلز کے ساتھ, لوگ آ کے ہمیں بتایا کرتے تھے اچھی اچھی باتیں, تو وہ پھر کان سنا کرتے تھے. پھر میڈیا کا دور آیا, الیکٹرانک میڈیا کا, جس میں ہم اپنے کرداروں کو چلتے پھرتے سامنے دیکھتے ہیں, وہ نمونہ ہوتے ہیں ہمارے سامنے. تو یہ جو امیجینیٹو ریلیشن شپ ہے آپ کا میڈیا کے ساتھ, یہ پازیٹو اور نیگیٹو دونوں طرح کا ہو سکتا ہے. میڈیا کیا رول پلے کر سکتا ہے, یہ بہت امپورٹنٹ ہے. نمبر ایک, جو کانٹینٹ ہوتا ہے, یعنی کہ جو لوگ ہمیں میڈیا پہ نظر آتے ہیں, وہ تین چار طرح کے ہو سکتے ہیں. نمبر ایک, جو آپ کے ایتھلیٹس ہوتے ہیں جن کو آپ سپر سٹارز کہتے ہیں, وہ آپ کے, ان کو ہم ایتھلیٹ رول ماڈلز کہتے ہیں. نمبر ٹو, جن کو ہم سیلیبریٹی رول ماڈلز کہتے ہیں, جس طرح ونسفری اوپرا ہیں, لوگ ان کو دیکھتے ہیں اور ان کی فکر کے پیچھے چلتے ہیں. نمبر تین, جن کو ہم کمیونٹی رول ماڈلز کہتے ہیں, وہ لوگ جو انڈیجینس ہمیں ارد گرد باتیں سکھاتے ہیں. اچھا, ان ان یہ اگر تین چار چیزیں کر لیں تو ہمارا جو رول ماڈل کا پیراڈائم ہے وہ سیٹ ہو جائے گا میڈیا کے اندر. نمبر ایک, کانٹینٹ, جو رول ماڈل ہے وہ کانٹینٹ ڈیفائن کرتا ہے. ریشل اور جینڈر ڈسکریمنیشن نہ ہو, ڈائیورسٹی ہو, ایکسیپٹنس ہو. لوگ کسی کو نسل کی بنیاد پر, لوگ کسی کو جنس کی بنیاد کے اوپر تفریق مت کریں. نمبر ایک. نمبر ٹو, کمپیٹیبلٹی ود دا لوکل ویلیوز. जो लोकल वैल्यूज होती हैं उसको साथ लेकर चलता है जो रोल मॉडल होता है। ये देखिए आज मीडिया के ऊपर जो डिस्टेंस है वो यही तो डिस्टेंस है कि आपकी लोकल वैल्यूज कहीं और हैं और आपका जो मीडिया है वो एक और किस्म का रोल मॉडल दिखा रहा है, तो एक गैप है, खला है, इसको पूर करने की जरूरत है। नंबर 3, एंटी सोशल बिहेवियर को प्रमोट मत करे जो भी रोल मॉडल होता है, ये 3 जहते उसकी बड़ी इंपॉर्टेंट है। नंबर 4, एक बैलेंस्ड अप्रोच लेकर सामने आता है। आप जरा एक छोटी मिसाल देकर फिर मैं अपनी बात खत्म करूंगा कि आप जरा देखें कि जो बच्चे होते हैं वो किसी भी मीडिया के रोल मॉडल को इतना ज्यादा परसीव करते हैं, इतना इंपैक्ट होता है कि आज पूरी वेस्टर्न वर्ल्ड ये कहती है कि मीडिया इज द जाइगेंटिक सुपर पीयर, यानी कि जो मीडिया है वो अदर पेरेंट है, वो हमारे एक और तरह के वालदैन है जो हमें सब कुछ सिखाते हैं। फॉर एग्जाम्पल स्मोकिंग, बच्चे स्मोकिंग इसलिए करते हैं क्योंकि रोल मॉडल को वो देखते हैं मीडिया पे स्मोकिंग करते हैं, वो समझते हैं ये मेच्योरिटी है, इससे मेच्योरिटी को वो गेन कर सकते हैं। इसी तरह वायलेंस, एक्सट्रीमिज्म, ये सारी चीजों को कंट्रोल किया जा सकता है थ्रू मीडिया, क्योंकि अब आपका जो रابطہ है रोल मॉडल के साथ वो मीडिया के जरिए है, यानी कि डिस्टेंस भी है लेकिन उसका इम्पैक्ट बहुत बड़ा है।
ठीक,
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया आपका शहीर इलाही साहब, बहुत ही अच्छी तरह आपने बहरहाल इसको डिफाइन किया और बहुत ही अच्छी तरह से आपने पेश किया है कि किन किन पहलुओं से हम लोग इस पर देख सकते हैं जो मीडिया हमारा यानी है हम लोग के आसपास है। आपका शुक्रिया अदा करता हूँ, इंशाल्लाह अगले हफ्तों में भी आपसे गुफ्तगू होगी दीगर मौजूदात पर हमेशा की तरह, और इंशाल्लाह हम लोग महजूज होंगे। तो नाजरीन बहरहाल शहीर इलाही साहब की आपने गुफ्तगू देखी और मीडिया का क्या किरदार होना चाहिए और क्या है आप देख सकते हैं जो इस वक्त बाज़ ममालिक हैं जो बज़ाहिर इस्लाम के अलम्बरदार भी हैं, आप यानी अगर आप सिर्फ उनके टीवी चैनल्स देखना चाहें तो आप लोग घर आने के साथ नहीं देख सकते, माहौल उन्होंने ऐसा नहीं बनाया है, ऐसे प्रोग्राम पेश नहीं कर रहे हैं जिसके ज़रिए आप बैठ के घर आने में यानी देख सकें, यानी आदमी वाकई शर्मिंदा हो जाए। और वो सब लेकिन दूसरी तरफ वही बज़ाहिर ये नज़र आते हैं कि अलम्बरदार हैं इस्लाम के और तमाम इस्लामी पैगामों के, बहरहाल ये काफी कंट्राडिक्टरी बात है।
असल में हसन मसला ये है यहाँ पर है कि हमने जो नेमिंग की है वो गलत है कि हम ये कह देते हैं कि वो इस्लामी मुमालिक हैं, इस्लाम के अलम्बरदार हैं, उनका इस्लाम से ताल्लुक ही कोई नहीं है,
यानी नाम तो वो लोग लेते हैं इस्लाम के लेकिन इस्लाम से कोई ताल्लुक नहीं।
जो जब आप खुद बता रहे हैं कि उनके टेलीविजन चैनल ऐसे हैं, उनके किरदार ऐसे हैं, उनकी घरेलू जिंदगियां ऐसी हैं, उनका पहनने का तरीका ऐसे,
कम से कम ये दिखा रहे हैं,
बिल्कुल दिखा, तो कहने का मतलब ये कि ये तो फिर वो कहते हैं ना कि इस एक इंसान से भी बदतर हुए तो मुनाफिक की उसमें कैटेगरी में ये लोग आ जाते हैं कि खुद कुछ कर रहे हैं, दिखा कुछ रहे हैं, तो इनको तो मुसलमान के इस्लाम के दायरे में लाना ही नहीं चाहिए इन लोगों को कि भाई इनका कोई इस्लाम से ताल्लुक। भारत बहुत अहम रोल है, बिल्कुल जैसे कि शहीद इलाही साहब ने कहा कि उसका इम्पैक्ट असर जो है मीडिया का, शायद वो जो रोल मॉडल मिसाली किरदार जो आपको टीवी पे दिखाया जा रहा है वो शायद कोई बहुत बड़ी शख्सियत ना हो, लेकिन जब उसको दिखाया जाता है ऐसे दिखाया जाता है कि वो आपको ऐसे लगता है कि इसके अलावा तो दुनिया में और कोई हो ही नहीं सकता, मेरा मिसाली बेहतरीन मिसाली शख्सियत है ये मेरी।
बिल्कुल ऐसे ही खुर्रम, और इंशाल्लाह कि आप लोग भी सही तौर से यानी हम सब, मैं सब की बात कर रहा हूँ, सबसे पहले खुद की बात कर रहा हूँ कि सही शिनाख्त हासिल करके अपने आइंदा नस्लों के लिए एक नमूने अमल हम लोग खुद बन जाए। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद हमारे अजीज मेहमान जनाब उवैस रजा तशरीफ लाए। तेहरान के बाज़ मनाजर आप लोगों ने देखे और ईरान के तेहरान के मेट्रो के हवाले से मैं ये बताता चलूं, जो यानी ज़ेर ज़मीन जो सिस्टम है इसका, उसमें यह है कि खुद हर स्टॉप पे, हर स्टेशन पर, वहाँ पे आपको मुख्तलिफ आर्ट के नमूने में मिलेंगे और बहुत खूबसूरत है, यानी ये इस लिहाज से बहुत सारी दुनिया के मेट्रो से अलग है कि इस तरह के आर्ट के नमूने इतने वसी तादाद में आपको कहीं और नहीं मिल सकते। चलते हैं खुर्रम के पास, हम लोग मेहमान तशरीफ ला चुके हैं।
बहुत शुक्रिया हसन जी, बिल्कुल डॉक्टर वैस रजा नाज़िमी हमारे साथ मौजूद हैं यहाँ पर, और जैसे कि आप लोगों को याद होगा कि पिछले चंद हफ्तों से डॉक्टर साहब गुफ्तगू कर रहे हैं कि 2015 में सेहत से मुतालिक, सेहत के शोबे में हमें जो जिन मुश्किलात का सामना आ रहा है या वो मुश्किलात जो 2015 तक जिन पे हम कंट्रोल नहीं पा सके उसके सिलसिले में डॉक्टर साहब गुफ्तगू कर रहे थे। आज जो मौजूद डॉक्टर साहब लेके आए हैं बड़ा अहम मौजू है जिसकी तरफ शायद बहुत तवज्जो नहीं दी जाती, बहुत से ममालिक में ये मुश्किल हमें देखने में मिलती है, और वो है खुराक से मुतालिक, जिसको हम लोग फूड इनसिक्योरिटी भी कहते हैं कि गज़ा का मुहैया ना होना या अदम तहफ़ कहा जा सकता है कि कुछ ऐसी मुश्किलात जो बाइस बनती हैं कि कुछ अरसे के बाद خوراک کی کمی ہو جائے ایک ملک میں یا ایک خاص قسم کی خوراک کھائی جائے وہاں پر باقی جو ہے مختلف قسم کے اور چیزیں نہ مل سکیں. اس سلسلے میں ڈاکٹر صاحب ہمارے ساتھ آج گفتگو کریں گے, تو چلتے ہیں ڈاکٹر صاحب سے ملاقات کرتے ہیں اور گفتگو کا آغاز کرتے ہیں. سلام عرض کرنا ڈاکٹر صاحب, کیسے ہیں آپ؟
بہت بہت شکریہ آپ کا
ڈاکٹر صاحب, شکریہ ٹائم نکالا آپ نے. ڈاکٹر صاحب بڑا اہم موضوع ہے اور تھوڑا سا پیچیدہ بھی ہے, کیونکہ ہم لوگ کم یہ ایسا پیش آتا ہے کہ ہم لوگ اس موضوع کے بارے میں سوچیں کہ 10 سال کے بعد کیا یہ فروٹ, یہ پھل, یہ سبزیاں جو ہم کھا رہے ہیں یا یہ گوشت جو ہم کھا رہے ہیں یہ ہوگا یا اسی اندازے میں یا کہہ سکتے ہیں مثلا اس کوالٹی کا موجود ہوگا نہیں ہوگا. مجھے جہاں تک سمجھ آئیے موضوع کی یہی آئی ہے کہ ایسے اسی موضوع پہ آپ بات کرنا چاہ رہے ہیں.
جی بالکل, جو خوراک کا عدم تحفظ جیسے آپ نے یہ اصطلاح استعمال کی ہے, اس کا مقصد یہی ہے اس کا سمجھانے کے لیے کہ کچھ عرصے ہی تک انسانی زندگی جو بھی ایک ملک میں جتنے بھی انسان رہ رہے ہیں ان کو ایک خاص قسم کی یا ایسی خوراک نہ مل سکے, ایسی غذا نہ مل سکے جن سے وہ اپنی بدنی, اپنی معاشی اور معاشرتی زندگی کو گزار سکے.
ٹھیک ہے,
سو ایسی صورتحال میں ہم کہہ سکتے ہیں کہ خوراک کا عدم تحفظ کا شکار ہے اور اس کے بہت سارے مسائل آگے چل کے بہت رونما ہو سکتے ہیں, خود ایک شخصی زندگی پہ بھی اور ایک ملک میں جتنے بھی ایک ہم کہہ سکتے ہیں قومی زندگی پہ بھی اثر انداز ہوتے ہیں.
ٹھیک ہے, تو ڈاکٹر صاحب کیا اس کا پہلے تو یہ بتائیں کہ ہم مثلا کیا وجہ کیا تھی آپ نے یہ موضوع انتخاب کیا, کیا ضرورت کیا اس پہ بات کرنے کی؟
جیسے کہ یہ سلسلہ چل رہا ہے گفتگو کا کہ ہم 2015 میں جو مشکلات کا ہمیں سامنا کرنا پڑے گا عالمی سطح پہ جو عوامی صحت کے مسائل ہیں, جیسے ہم نے پچھلے بھی دنوں بات کی تھی کہ مثلا ادویات کا استعمال ہے, پھر ایبولا کا جو آؤٹ بریک ہوا وہ خوراک کی عدم تحفظ کا. اس لیے ایک تو گفتگو کا یہ موضوع چنا گیا کیونکہ پہلے بہت کم جگہوں پہ اس کو بات چیت کی گئی ہے, عام لوگوں تک اس کے بارے میں نہیں معلومات ہے. تو یہ بھی ہوتا ہے کہ لوگ عام جب بھی خوراک کھاتے ہیں تو بہت ضائع بھی کر دیتے ہیں.
ٹھیک ہے,
تو ایک تو یہ کہ ان کی عادت کو بھی تھوڑا تبدیل کیا جاتا ہے اور ایک تو یہ عوامی سطح پہ سب کو یہ میسج دینا بہت ضروری ہے.
ٹھیک ہے,
اس کے علاوہ جو لوگ ایسے ناظرین ہیں جو کہ جن کا تعلق کسی قسم سے سیاسی طور پہ بھی ہو اور کسی قسم سے ایسی آرگنائزیشن سے جن کا تعلق خوراک سے بہت جڑا ہوا ہو, ان تک بھی یہ میسج پہنچا جائے کہ خوراک کا کس طرح سے صحیح طریقے سے استعمال
ہے, اس کو
مینیج کرنا بیسیکلی.
بہت شکریہ ڈاکٹر ویس رضا, گفتگو آپ کے ساتھ آگے بڑھے گی. ناظرین, ڈاکٹر ویس رضا ہمارے ساتھ یہاں پر موجود ہیں, MBBS ہیں ڈاکٹر صاحب اور یہاں پر تہران یونیورسٹی آف میڈیکل سائنس میں PhD فیلو ہیں. ڈاکٹر صاحب سے ہماری گفتگو بڑے اہم موضوع پہ ناظرین چل رہی ہے اور جیسے کہ ڈاکٹر صاحب نے آخری میں کہا کہ کیسے مینیج کرنا ہے ہم نے خوراک کو کہ صحیح طریقے سے ہم اس کو بانٹ سکیں لوگوں کے درمیان صحیح, اور اس کا جو چیزیں ہم استعمال کریں وہ اسی طرح آگے بھی ہمیں مہیا ہوتی رہیں. اس سلسلے میں ڈاکٹر صاحب ہماری گفتگو چل رہی ہے, لیکن ابھی ہم چلیں گے حسن کے پاس اور اس کے بعد آپ گفتگو کو آگے بڑھائیں گے. جی حسن,
بہت بہت شکریہ خرم. اور بس ہم یہاں پہ سید حسن صاحب نے حضرت علی علیہ السلام کا ایک فرمان ہم لوگوں کے لیے بھیجا ہے جو واقعی ہم لوگوں کو اس پر غور کرنا چاہیے کہ کسی انسان کی خوبی کو پہچانو اور اسے بیان کرو, لیکن اگر کسی کی خامی مل جائے تو یہاں تمہاری خوبی کا امتحان ہے. چلتے ہیں ایک بریک لیتے ہیں, اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے. آپ لوگ دیکھ رہے ہیں پروگرام نسیم زندگی, وقت ضائع کیے بغیر چلتے ہیں خرم کے پاس.
بہت شکریہ حسن جی. ڈاکٹر ویس رضا ناظرین ہمارے ساتھ یہاں پر موجود ہیں, ہماری گفتگو چل رہی تھی ڈاکٹر صاحب کے ساتھ فوڈ انسیکیورٹی, خوراک کا عدم تحفظ, 2015 کا ایک صحت کے شعبے سے جڑا ہوا ایک مسئلہ, اور اس پہ ڈاکٹر صاحب سے ہماری گفتگو چل رہی. ڈاکٹر صاحب کیا وجوہات ہیں, پہلے تو یہ بتائیں گے ہمیں کیا عدم تحفظ دیکھنے میں مل رہا ہے دنیا میں, کچھ ممالک جگہوں پہ ہے ایسا, اور پھر کیا وجوہات ہیں اس کی اگر ایسا ہے تو؟
بالکل, دنیا کے اکثر ممالک اگر ہم کہہ سکیں اکثر ممالک میں خوراک کی کسی حد تک کم و بیش خوراک کی عدم تحفظ موجود ہے.
اچھا,
جن میں سب سے زیادہ شکار افریقن ممالک کی ہے, اس کے علاوہ کچھ ساؤتھ ایشیا جو جس میں پاکستان, انڈیا, ہندوستان وغیرہ بھی اس میں عدم تحفظ ہے خوراک.
اچھا, یہاں پر انسٹیبلٹی کہا جا سکتا ہے,
بالکل کسی حد تک ہے کم و بیش. اور البتہ میں آپ کو بعد میں اس کے آخری پروگرام کے آخری حصے میں اس میں زیادہ گفتگو کروں گا, بہتری مل رہی ہے.
اچھا,
جس طرح صاحب نے وجوہات کی طرف اشارہ کیا, اس میں بہت ساری وجوہات ہمیں دیکھنے کو مل رہی ہے. سب سے پہلی تو یہی کہ کسی ملک میں اگر قید سالی ہو جائے،
ٹھیک ہے.
تو یہ خود ایک خوراک کی عدم تحفظ کا ہی نتیجہ ہے، اور یہ آگے جا کے ایک دوبارہ سے سائیکل اسٹارٹ ہو جائے گا کہ آئندہ آنے والی نسلوں میں بھی خوراک کی عدم تحفظ ہی رہے گی،
ٹھیک ہے.
اگر تو اس میں کسی قسم کی اس مرض کا، اس مشکل حالات کا کسی طرح سے قابو نہ پایا جائے،
ٹھیک ہے.
جو اس میں دوسری سب سے بڑی وجہ یہ ہے کہ مثلا جو زرعی کاشتکار ہے اس میں مشکلات کا درپیش ہو جانا، ان میں زراعت کو بیماری ہو جانا، اور زرعی کاشتکاری میں جتنے بھی جانور ہیں استعمال ہوتے ہیں ان میں کسی قسم کی بیماری پھیل جانا، یہ بھی ایک جڑا ہوا ہے کہ خوراک کی عدم تحفظ ہو سکتی ہے.
ٹھیک ہے.
جیسے کہ ہمیں معلوم ہے کہ آج سے تقریباً 10 سے 15 سال پہلے انگلینڈ میں، ہندوستان میں میٹ کاؤ کے نام سے ایک بیماری پھیلی تھی، کیونکہ جو گائے ہیں اس میں یہ بیماری ہوتی ہے،
ٹھیک ہے.
اس میں بہت سارے خوراک کی کمی ہو گئی تھی،
ٹھیک ہے.
لیکن کیونکہ وہ ایک ڈیولپ کنٹری ہے تو اس لیے انہوں نے بہت جلدی ہی قابو پا لیا تھا،
ٹھیک ہے.
لیکن اگر یہی صورتحال ہمارے ممالک یا افریقہ ممالک میں پیدا ہو جائے تو اس پہ قابو کرنا مشکل ہے، اور وہ ہم خوراک کی عدم تحفظ میں بہت جلدی گرفتار ہو سکتے ہیں اگر کوئی ایسی قسم کی بیماری ہو جو کہ جانوروں اور ہماری جو کھانے میں جو جانور استعمال ہوتے ہیں ان میں اگر کوئی بیماری پھیل جائے،
ٹھیک ہے.
اس کے علاوہ موسم کی تبدیلی، شدت سے موسم گرم ہو جانا یا سرد ہو جانا، اس کا بھی بہت اثر انداز ہے خوراک کی عدم تحفظ کا.
صحیح.
اس کے علاوہ کچھ عوامل ایسے ہیں جو کہ انسانی ماحول سے جڑے ہوئے ہیں، مثلا جنگ کا ہو جانا جس میں خود انسان کا کردار بہت ڈائریکٹ ہمیں نظر آتا ہے، انسانی آبادی کا بہت بڑھ جانا، یہ کچھ ایسے عوامل ہیں جس سے ہمیں خوراکی عدم تحفظ ہو سکتی ہے.
صحیح. ٹھیک ہے.
اس کے علاوہ حکومتوں میں سیاسی ماحول کا اگر استحکام نہیں ہے تو بار بار اگر سیاسی ماحول میں تبدیلیاں آ رہی ہیں تو اس طرح سے بھی ہم خوراکی عدم تحفظ کا شکار ہو سکتے ہیں.
صحیح.
ڈاکٹر صاحب، یہ عناصر ہیں جس کو ہم مد نظر رکھیں، اور اگر اس سے بچا جا سکے تو خوراکی عدم تحفظ اور پھر خوراک کی کمی کا شکار نہیں ہو سکتے ہم.
صحیح. ڈاکٹر صاحب بہت شکریہ، آپ نے جو ہے اشارہ کیا ان وجوہات کی طرف جن کی وجہ سے ہمیں اس خوراک کے سلسلے میں بہرحال عدم تحفظ کا شکار ہو سکتے ہیں. ہم لوگ گفتگو آپ سے آگے بڑھائیں گے، لیکن آپ لوگ ناظرین ہم لوگ چلیں گے حسن زیدی کے پاس، دیکھتے ہیں حسن زیدی آپ لوگوں کے لیے کیا لے کے آئے. جی حسن،
بہت بہت شکریہ خرم، اور بہت ہی دلچسپ موضوع میں لے کر آپ کے لیے آیا ہوں. اور اس حوالے سے میں آپ کو بتانا چاہوں گا کہ دنیا بھر میں جو تبدیلیاں ہو رہی ہیں آب و ہوا میں، وہ کس حد تک ہم لوگوں کے لیے مفید ہیں، کس حد تک نقصان دہ ہیں، اس کا اندازہ اس کے بعد آپ کو ہو سکتا ہے جو چیز میں آپ کو بتانے جا رہا ہوں. آپ کو معلوم ہے جنوبی امریکہ میں امیزن جنگل واقع ہیں جنہیں دنیا کا پھیپھڑا کہا جاتا ہے. وہاں پہ یعنی وسعت انتہائی زیادہ ہے، اور وہاں پہ حالانکہ بہت سارے درخت کاٹے جا رہے ہیں لیکن ایسی جگہیں ابھی بھی موجود ہیں جہاں انسان ابھی تک پہنچے ہی نہیں ہیں اس جنگل میں، یعنی پیدل نہیں گئے کم سے کم. تو وہاں پر جو سب سے اہم ایک یعنی درخت میں یا جو آپ کو مختلف گرینریز جو آپ کو ملیں گی، جو سبز عناصر ہوتے ہیں یا خود جو انسان ہوتے ہیں، ان کا ایک بدن میں ایک بہت ہی اہم عنصر کا ہونا ضروری ہے، اور وہ ہے فاسفورس. فاسفورس کی اہمیت اس وقت بڑھتی ہے جب آپ کو بتاؤں کہ بہت سارے میٹابولزم جو ہوتا ہے انسان کے بدن میں یا کوئی بھی زندہ چیز کے بدن میں، وہ اسی فاسفورس کی وجہ سے ہوتا ہے. بہرحال ڈاکٹر صاحبان بہتر بتا سکتے ہیں. جو مزیدار چیز ہے اس جنگل میں امیزن میں، یہاں پہ اتنی بارشیں زیادہ ہوتی ہیں کہ سالانہ تقریباً 27 ملین ٹن فاسفورس وہ بہہ کے چلا جاتا ہے سمندر میں، یعنی بظاہر یہ ہے کہ نقصان دہ ہو گیا. دوسری جانب جو چیز دیکھی گئی ہے وہ بہت دلچسپ ہے، وہ یہ ہے کہ آپ کو گرینڈ سہارا جو شمالی افریقہ میں واقع صحرا عظیم جسے کہا جاتا ہے، اور بہت ہی پتہ نہیں کتنے ممالک اس میں آتے ہیں اور بہت ہی وسیع ہے، وہاں سے ہر سال ایک بہت ہی عظیم غبار کا ایک آپ سمجھیے کہ جھنڈ جو ہے وہ جاتا ہے اٹلانٹک اوشن کے اوپر، اور وہاں پر یہ غبار جو ہے 1600 میل طے کرتا ہوا امیزن پر جاتا ہے. قریب جو چیز بتائی جاتی ہے وہ یہ ہے کہ 182 ملین ٹن غبار جو ہے وہ یہ راستہ طے کرتا ہوا امیزن پہنچتا ہے. 182 ملین ٹن کا مطلب قریب 690,000 ٹرکوں میں اگر یہ غبار بھر دیا جائے تب جا کے یعنی وہ پورے طور سے وہ آ سکتا ہے 182 ملین ٹن. اور یہ جو ہم نے آپ کو وہ آپ کو याद होगा कि जो मैंने कहा कि तकरीबन 22 से 27 मिलियन टन फॉस्फोरस जो है वो निकल जाता है। अब मज़ेदार चीज़ ये है कि शुमाली अफ्रीका से जब ये जाता है, ये गुबार जाता है जनूबी अमरीका तक, यहाँ पर जो चीज़ देखी जा रही है वो ये है कि 27 मिलियन टन फॉस्फोरस इस गुबार के ज़रिए पहुंच जाता है अमेजन पर, और वो जो कमी बारिशों के ज़रिए निकल जाने का जो मसला रह गया था वो पूरा हो जाता है। तो बहरहाल खुदा ने इस दुनिया में जो नज़्म रखा है, अगर हम लोग इसे बिगाड़ना चाहें तो आप सोचिए किस हद तक नुकसानदेह साबित हो सकता है। ये जो ग्लोबल वार्मिंग जो हो रही है और दुनिया जो गर्म हो रही है और उसके नुकसान हैं, इस पर भी असरअंदाज हो सकता है। ये नासा की जदीद तरीन तहकीक थी जो आपकी खिदमत में मैंने पेश की। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे। जी नाजरीन, वक्त ज़ाया किए बगैर चलते हैं खुर्रम के पास।
बहुत शुक्रिया हसन जी। डॉक्टर अवैस रज़ा नाज़रीन हमारे साथ मौजूद हैं और खुराक के अदम तहफ़्फ़ुज़ के सिलसिले में डॉक्टर साहब हमारे साथ गुफ्तगू कर रहे हैं। डॉक्टर साहब, पाकिस्तान हिंदुस्तान में क्या हालात हैं?
ये बहुत ही अहम सवाल है हमारे नाज़रीन के लिए, क्योंकि पाकिस्तान हिंदुस्तान में इस हद तक खुराक का अदम तहफ़्फ़ुज़ नहीं है जिस तरह से अफ्रीकी ममालिक में है। अलबत्ता शिकार हैं हम इस मुश्किल से।
ठीक है,
अच्छी बात यह है कि दोनों ममालिक में बेहतरी देखने में आ रही है। अगर हम 1990 से अगर इसका डेटा का देखा जाए तो एक ग्लोबल हंगर इंडेक्स एक WHO ने तरतीब दिया है, जिसको हम फिर कभी बहुत ज़्यादा अहम गुफ्तगू करेंगे। इस इंडेक्स में जो इंडिया है इसमें 1990 से 2011 में काफ़ी हद तक बेहतरी पाई गई है। इसी तरह से पाकिस्तान में भी इसमें बहुत बेहतरी पाई जा रही है।
डॉक्टर साहब बहुत बहुत शुक्रिया अदा करता हूँ, आपका बहुत मुख्तसर टाइम है हमारे पास, शुक्रिया अदा करता हूँ। अहम मौजू की तरफ आपने इशारा दिलाया, हम इंशाल्लाह कोशिश करेंगे किसी और दिन भी इस पर गुफ्तगू मजीद की जा सके, क्योंकि हम सिर्फ अभी सिर्फ इशारा दिला सके, क्योंकि जैसे मैंने कहा पेचीदा मौजू है, थोड़ा सा इसको समझने की जरूरत है और उसमें मजीद गुफ्तगू करने की जरूरत है। बहुत शुक्रिया अदा करता हूँ, आप तशरीफ लाए। नाजरीन, आप लोग सुन रहे थे डॉक्टर अवैस रज़ा की गुफ्तगू। मैं कल के मेहमानों के बारे में आपको बताते चलूँ कि डॉक्टर फहद साकिब लोधी हमारे साथ मौजूद होंगे, माँ के दूध की अहमियत के बारे में इंशाल्लाह गुफ्तगू करेंगे, और दिल्ली स्टूडियो भी हम आपको लेके जाएंगे, डॉक्टर हफीज रहमान हमारे साथ मौजूद होंगे, और मौजूद रहेगा हम दूसरों के लिए एक अच्छे रोल मॉडल कैसे बन सकते हैं इस मौजू पे इंशाल्लाह गुफ्तगू करेंगे। तो बहरहाल हम लोग चलते हैं हसन के पास। जी हसन,
बहुत बहुत शुक्रिया खुर्रम, और मौजू वाकई आप लोगों का अधूरा रह गया कम वक्त की वजह से। और रोल मॉडल के हवाले से हम लोग जो बातचीत कर रहे हैं उसमें मैं देख रहा हूँ खुर्रम के यहाँ पे बहुत सारे लोगों ने अपने व्हाट्सएप प्रोफाइल पर बहुत सारे लोगों की तस्वीर लगाई है, किसी ने इमाम खुमैनी की, किसी ने शहीद मुस्तफ़ा चमरान की, किसी ने कायद इंकलाब इस्लामी की, और इस तरह से बहुत सारी और तस्वीर हैं। ये छोटी चीज़ें होती हैं लेकिन दिखाती हैं कि हम लोगों के रोल मॉडल्स कौन हैं। इस मौजू पे आपके भी हम तआवुन के हम यानी ज़रूरतमंद हैं, और आप इस सिलसिले में अपने नज़रियात और अपनी राय भी पेश करिए। कल तक के लिए हमें इजाज़त दीजिए।
खुदा हाफ़िज़।